Sonalika, do you think what India is doing with Kashmir is in reaction of Pakistan army's actions? میرا اپنے خیال ہے کہ ایسا نہیں ہے. پاکستانی آرمی نے انڈیا کے اندر اور کشمیر کے اندر کچھ غلطیاں کی ہیں اور ان کی میں نے بتایا کہ اسٹریٹجی اس کے اوپر ہے کہ وہ اس ٹائپ کی غلطیاں کرتے ہیں, لیکن ہم یہ کہیں کہ انڈیا جو کچھ کشمیر کے اندر کر رہا ہے وہ فنڈامنٹلی صحیح ہے, نہیں وہ فنڈامنٹلی غلط ہے. میرا اپنے یہ خیال ہے کہ یہ دنیا میں سب کو معلوم ہے کہ کشمیری اس رول کے اوپر خوش نہیں ہے. یہ علیحدہ مسئلہ ہے کہ شاید پاکستان کے اوپر بھی خوش نہیں ہے وہ لوگ, یہ ایک علیحدہ ایشو ہے کہ شاید وہ لوگ پاکستان پہ بھی خوش نہیں ہوں, لیکن یہ مجھے سمجھ میں آ رہا ہے کہ انڈیا کے اندر کشمیری خوش نہیں ہے. اگر خوش نہیں ہے اور وہ ان کے ساتھ وہ جو کچھ کر رہے ہیں اس کا بلیم وہ پاکستان کو دینا چاہ رہے ہیں, تو وہ پھر ایک اور غلطی کر رہے ہیں. میرے خیال میں انڈیا کے لیے کلیئر ہے کہ وہ ایکسکیوز پاکستان کی دے رہا ہے اپنے غلط کاموں کے لیے, لیکن اس کے لیے کلیئر ہے کہ اس کو انڈیا کو کشمیر چاہیے, چاہے عوام کے ارادے کے خلاف ہی کیوں نہ ہو. یہ انڈیا کی اسٹیبلشمنٹ میں نظر آ رہا ہے کہ ان کو ہر صورت میں کشمیر چاہیے, چاہے کشمیری پسند کریں اور چاہے پسند نہ کریں. اور پاکستانیوں کا بھی سیم ایشو ہے, پاکستانیوں کو کشمیر کا گیم زندہ رکھنا ہے, کشمیری پسند کریں یا کشمیری پسند نہیں کریں. میرے خیال میں پاکستان یا انڈیا کوئی بھی کشمیری عوام کو ریفلیکٹ نہیں کر رہا, اور کشمیری عوام فیڈ اپ ہو چکے ہیں دونوں سے, ان بیچاروں کے اوپر جو 70 سال میں وقت گزرا ہے. دنیا کی کوئی بھی قوم اس حالات کو برداشت نہیں کر سکتی تھی جو ان کے ساتھ ہوا ہے. تو میرا اپنے خیال ہے بہت ناانصافی ہوئی ہے کشمیر کے اندر, اور وہ دونوں طرف سے انجام پائی ہے, اور کاش کو ایسا وقت آئے کہ کشمیریوں کو اپنے حق کو حاصل کرنے کا موقع ملے ان شاء اللہ تعالیٰ. درود بھیجے گا محمد و آل محمد. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. انہوں نے کہا کہ فوج کے ہر جگہ ایسٹس ہیں, تو کیا شیعہ گروپ نہیں بنوائے گئے؟ یعنی کیا ایسا ہوا ہے کہ آرمی نے جہاں دوسرے سیکٹیرین گروپس بنائے ہوں وہاں شیعہ بھی گروپ بنا دیا ہو, اور شیعہ گروپ بھی اس لیے بنایا ہو تاکہ یہ شیعہ گروپ آرمی کے بینیفٹ میں کام کر سکے؟ یہاں تک تو سوال بہت اچھا ہے. صحیح, اس کے بعد سوال یہ ہے, اگر بنوائے گئے ہیں تو کیا آپ اشارتاً بتا سکتے ہیں کہ کون سے ہیں؟ ارے بھائی, یعنی آپ نے سوال تو بالکل صحیح کیا, لیکن جہاں تک آپ لے گئے ہیں اس کو کون جواب دے گا؟ آپ خود دیکھیے. یعنی میرے ساتھ ایسا ہوا, میں پاکستان سے باہر ایک جگہ بیٹھا تھا, وہاں پہ 20-25 لوگ بیٹھے تھے, اور اس میں ایک آدمی نے کہا کہ مولانا اتنے ہماری شیعہ قوم مر رہی ہے, ہماری قوم نے اپنی دفاع کے لیے کیا تیاریاں کی ہیں؟ تو میں نے اس سے کہا کہ کیا تم مجھے اتنا احمق سمجھتے ہو کہ میں یہاں بیٹھوں گا بتاؤں گا کہ کیا تیاریاں کی ہیں, اگر مجھے پتہ بھی ہو تو. پہلی بات تو یہ کہ میرا بہت سادہ جواب ہے, مجھے نہیں پتا, پہلی بات ظاہر ہے. دوسری بات یہ کہ بھائی کیا میں احمق ہوں کہ اگر مجھے پتہ بھی ہو تو میں اس کو بتاؤں گا؟ ہاں, یہ بات مجھے سمجھ میں آتی ہے کہ اسٹریٹجک لیول کے اوپر آرمی نے پینیٹریشن کی کوشش کی ہوگی. یقیناً دنیا کی کوئی انٹیلیجنس ایسی نہیں ہوتی جو اپنے کنٹری کے اندر ٹربل میکرز کے اندر, اپنی دانش میں ٹربل, ان میں پینیٹریشن نہ کرے. آپ کے اندر نہیں کی ہوگی, تو کیا میں بتاؤں؟ آپ بتائیں گے مجھے؟ صحیح. تو عزیزان محترم, یہ ملک چلانا ظاہر ہے ذرا مشکل کام ہوتا ہے, اس کے لیے سارے کام کرنے پڑتے ہیں, اور سب لوگ یہ سارے کام کرتے ہیں, تو ہماری آرمی بھی کرتی ہے, اس نے بھی کیا ہوگا, لیکن یہ آپ کا اور میرا کام ہوتا ہے کہ ہم یہ دیکھیں کہ بھائی یہ گیم تو چلتا رہے گا, یہ تو ہمیشہ رہتا ہے, اس گیم کے ہوتے ہوئے آپ اپنے معاملے کو سیدھا کیسے کرتے ہیں. یہ بھول جائیے کہ کوئی نہیں کرتا ہوگا, یہ سب کرتے ہیں, تو یہاں پہ بھی ہوتا ہوگا. اور میں ویسٹرن کنٹریز کے بارے میں بہت اچھا مجھے لگتا ہے کہ یہاں کی جو سرویلنس ہوتی ہے اس میں کوئی بندہ نظر نہیں آتا. یہاں کی جو بہت اچھائی ہے, یہاں کی سرویلنس میں کوئی بندہ نظر نہیں آتا, اور یہاں کے کنٹرول میں کوئی انسٹرومنٹ بھی نظر نہیں آتا. لیکن کیا سرویلنس اور کنٹرول نہیں ہے؟ دنیا بھر کے مائیگرنٹس کو بلا کر اپنے ملک میں رکھ لیں, دنیا بھر کا اپنی دانش میں ٹربل اپنے ملک میں جمع کر لیں, اور ان کو بغیر سرویلنس اور کنٹرول کے چھوڑ دیا انہوں نے. کوئی اپنے گھر میں بھی یہ کرے گا کہ کسی بلی کو بلا کے بغیر کنٹرول کے چھوڑ دے؟ تو بھائی میرے, یہ تو دنیا بھر کا طریقہ ہے, اس میں کوئی نئی بات تھوڑی ہے. درود بھیجے محمد و آل محمد پر. اچھا اس میں کچھ سوال کیے گئے ہیں. اچھا اب اس میں ہوتا یہ ہے جو چونکہ آپ لوگ پاکستان سے باہر ہیں اور آپ میں سے بہت سارے دوست احباب ہیں جن کے دلوں میں بہت ساری چیزیں ظاہر درد کے طور پر غم و غصے کے طور پر جس کو ہم لوگ جلے پھپھوڑے بھی کہتے ہیں وہ اندر دلوں میں ہیں, تو کبھی ایسا موقع ملتا ہے تو وہ سب اس کو نکالنے کی بھی کوشش کرتے ہیں. اچھا ہمیں بھی سمجھ میں آتا ہے کہ بیچارہ بھرا بیٹھا ہوگا 25-30 سال سے یا 10-15 سال سے, اس کو ایک جگہ موقع ملیے تو یہ اپنا غصہ بھی دکھائے گا کہیں تو. لیکن اس میں بھی ایک حسن نیت ہوتی ہے. بندے خدا نے مثال کے طور پر کچھ چیز سوچی ہے, مثلا یہ سوال دیکھیے گا, اچھا سوال ہے لیکن جواب دینے کے قابل نہیں ہے. پاکستان میں شیعوں کی لیڈرشپ علامہ عارف حسین حسینی شہید کے بعد کیوں منتخب نہ ہو سکی؟ اچھا ظاہر ہے بہت سارے لوگ ہوں گے جو جملہ سنتے ہی کہیں گے بھائی کیسی باتیں کر رہا ہے, منتخب ہوئی ہے صحیح ہے, اس کے لیے کیا کام ہو رہا ہے؟ تو کہے گا اچھا یہ بغاوت کی تیاریاں کر رہا ہے. ٹھیک ہے, اور اب آگے دیکھیے, اب وہ بھڑاس پہلے جملے دیکھیے گا. یہ میں اس لیے کر رہا ہوتا ہوں, جس نے لکھا اس نے نیت سے لکھا ہے, اور میرا کام یہ ہوتا ہے مجھے کوشچن پڑھنا ہے صحیح ہے, تو میں نے اس کو اتنا ٹرکی پڑھنا ہوتا ہے کہ کوئی اوفینڈ بھی نہ ہو, کوشچن بھی پڑھ لیا جائے, اور ایسا بھی نہ ہو کہ میرے اوپر کوئی الزام لگ جائے. تو مجھے تینوں کو سنبھالنا ہوتا ہے نا, تو میں تو اپنی اسٹریٹجی آپ کو کھول کے بتا رہا ہوں کہ میں کیا کر رہا ہوں یہاں پہ صحیح ہے. دیکھیے اس کے بعد کیا لکھا ہے, اس کے لیے کیا کام ہو رہا ہے, اور انہوں نے کہا اور ان لوگوں, اس کے بعد ہر اردو کی پرابلم ہو گیا, ان لوگوں جو شیعہ میں سو کالڈ لیڈرشپ کے دعوے دار ہیں اور ڈیوائڈ اینڈ رول پر کام کر رہے ہیں. بہت ساری ججمنٹس آ چکی ہیں, بہت ساری ججمنٹس آ گئی. دیکھیں نا مثلا سوال ہوتا ہے, ایک دفعہ سوال آپ کو ججمنٹ کے لیے گراؤنڈ دیتا ہے, ایک دفعہ سوال خود ہی بہت ساری ججمنٹ دے دیتا ہے. تو اس میں بہت ساری ججمنٹس آ گئی. میں کیوں پڑھ رہا ہوں؟ تاکہ آپ کے سامنے اوپینین آئے, تاکہ آپ کے سامنے اوپینین آئے کہ بھائی یہ بھی ایک اوپینین ہے. تو مثلا اس میں انڈرسٹوڈ لے لیا گیا ہے کہ قیادت منتخب نہیں ہوئی ہے, اس میں انڈرسٹوڈ لے لیا گیا ہے کہ اس قیادت کے جو منتخب نہیں ہوئی ہے اس پرابلم کو سالو ہونا چاہیے, اس کے لیے کچھ کام ہونا چاہیے, اور اس میں انڈرسٹوڈ لے لیا گیا ہے کہ ایک لیڈرشپ اصل نہیں ہے بلکہ ایک سو کالڈ لیڈرشپ ہے, بلکہ لیڈرشپس ہیں, اور وہ جو لیڈرشپس ہیں اس میں انڈرسٹوڈ لے لیا گیا ہے کہ وہ لوگ ڈیوائڈ اینڈ رول پر عمل کر رہے ہیں اور شیعہ قوم کو ایک دوسرے سے لڑا رہے ہیں. صحیح ہے, یہ سب چیزیں اس سوال کے اندر انڈرسٹوڈ لی گئی ہیں. صحیح ہے, اس کے بعد اگلے جب بات لکھیے کہ یہ لوگ جو ایسے ہیں انہیں کیسے روٹ آؤٹ کیا جائے. او مائی لارڈ, یعنی پوری پکی بغاوت, جتنا ہے سب کو اٹھا کے پھینک دو چونکہ یہ سب غلط ہے. صحیح ہے, ظاہر یہ کوشچن دکھا رہا ہے کہ بندہ خدا کتنا اندر کھوڑ رہا ہے معاملات کے اوپر. ٹھیک ہے, اور میرا کام کیا ہے, میرا کام یہ ہے کہ آپ کے سامنے اوپینین ذرا سافٹ کر کے مذاق میں دکھا دوں کہ مثلا یہاں پہ کیا ہو رہا ہے. اور اس کے بعد ایک اور جملہ لکھا ہے کہ شیعت میں نصیریت کے فروغ کو کیسے روکا جائے. اچھا دیکھیے اس میں بہت ساری باتیں ہیں. میں نے عرض کیا تھا کہ اگر ہم شیعت کے اوپر بات کرنے پہ آئیں گے تو معاملہ خراب ہو سکتا ہے, کچھ لوگ خوش ہوں گے, کچھ لوگ ناراض ہوں گے, یہ ساری باتیں ہوں گی. لیکن اس میں یہ ہے کہ آپ کبھی بھی آئیڈیالزم کا شکار مت ہوں. ایک آپ کی خواہش ہے جو اچھی خواہش ہے, جس کو ہم وشفل تھنکنگ کہہ سکتے ہیں, لیکن گراؤنڈ ریئلٹی بہرحال تھوڑی ڈفرینٹ ہوتی ہے. مثال کے طور پر, اب برا نہیں مانیے گا, میں آپ سے عرض کر رہا ہوں کہ مثال کے طور پر کیا آپ کی یہ خواہش نہیں رہی ہوگی کہ جتنے بھی لوگ ٹورنٹو میں اہل بیت کے چاہنے والے ہیں وہ ایک طاقت بن کر نظر آئیں؟ آپ کی خواہش رہی ہوگی, لیکن تھوڑا سا آئیڈیالزم ہے, تھوڑا سا آئیڈیالزم ہے. گراؤنڈ ریئلٹی بہرحال یہ نہیں ہے. ہمیں گراؤنڈ ریئلٹی کو اس ریئلٹی کے اندر رہتے ہوئے ڈیل کرنا ہوتا ہے. ایک اچھا خواب دیکھنا برا نہیں ہے, لیکن اچھے خواب پہ زندگی گزار دینا یہ ذرا برا ہوتا ہے. زندگی گراؤنڈ ریئلٹی پہ گزرنی چاہیے, اس کو دیکھتے ہوئے پلاننگ ہونی چاہیے, خوابوں کے اوپر پلاننگز نہیں ہونی چاہیے. ہاں آپ لے لیجئے کہ میں یہ حاصل کرنا چاہتا ہوں چاہے 50 سال میں ہو, لیکن ظاہر ہے جب آپ سٹارٹ لیں گے تو آپ کو بہرحال لوکلی سوچنا پڑے گا اور آپ کو گراؤنڈ ریئلٹی کو دیکھنا پڑے گا. تو یہ جو ہے یہ جو انہوں نے اوپینین یہاں پہ دی, یہ کافی کیا کہہ سکتے ہیں, کافی زیادہ فوکسڈ اوپینین ہے, اور میرا اپنے خیال ہے کہ شاید اس طرح دیکھنے سے معاملات حل نہیں ہو پائیں گے. معاملات حل کرنے کے لیے ایک بہت بڑا اصول ہوتا ہے, وہ کیا ہے, آپ کو کچھ چیزیں ایکسیپٹ کرنی ہوتی ہیں, کچھ چیزوں کو ایکسیپٹ کرنا ہوتا ہے. یہ جو سمپل سینٹینس ہے کہ جسٹ رول دیم آؤٹ, یہ اتنا آسان کام پریکٹیکلی نہیں ہوتا ہے. आपके पास और रास्ते होते हैं पब्लिक को कन्विंस करने के, पब्लिक के शऊर को बढ़ाने के, बहुत लॉन्ग टर्म तरीके होते हैं जिनके ज़रिए से आप जिन चीज़ों को पसंद नहीं करते उनको हल कर सकते हैं। लेकिन आप सिर्फ ये सोचें कि इसको ख़त्म कर दो, उसको ख़त्म कर दो, इसको उठाओ, उसको बिठाओ, इस तरह से काम नहीं हो सकते। इससे सोशल डिसऑर्डर आता है, सोशल ऑर्डर की ये निशानी नहीं है। अच्छा, बदकिस्मती हम लोगों के साथ ये होती है कि हमारे जो इंतहाई मुखलिस दोस्त अहबाब दीनदार सोसाइटी में काम करने वाले भी हैं, उन्होंने सोसाइटी की स्टडीज़ पे कोई एकेडमिक काम नहीं किया होता, तो बहुत कम, बहुत ही कम हमारे कोई दोस्त अहबाब हैं जो सोशल वर्क कर रहे होते हैं, उन्होंने सोशल साइंसेस पढ़ी हों, उनको ये पता हो कि पॉलिटिकल ऑर्डर डिसऑर्डर में कैसे क्रिएट होता है। ये बहुत कम लोगों को समझ में आती है बात। आपको डिसऑर्डर में एक ऑर्डर क्रिएट करना होता है। माजर के साथ ऐसे ही मैं मजाक में ये बात कह रहा हूँ कि आप कभी बारबर को देखें कि आपकी दाढ़ी बहुत बड़ी हुई हो और आप उसके पास जाकर कहें कि खत बनाए, सही है, तो वो बिखरे हुए बालों में से साफ सुथरा खत कैसे निकालता है? ज़रा इसके काम को कभी देखिए। किसी के बाल उल्टे सीधे बिखरे हुए हों और बारबर से पास जाकर इससे कहें कि ज़रा इसकी कटिंग करके इसको ज़रा सीधा करो। 2000 साल पहले प्लेटो ने एक सिस्टम दिया था, उसमें उसने कहा था, बहुत सारी बातें उल्टी सीधी भी थी लेकिन भाव एक बहुत पॉजिटिव बात थी, उसने कहा था कि जो हमारे पॉलिटिशियंस होने चाहिए इनको स्कल्पचर्स बनाना आना चाहिए, मुजस्मा बनाना आना चाहिए, पॉलिटिशियंस मुजस्मा बनाए। उसने कहा पॉलिटिशियंस को म्यूजिक बनाना, म्यूजिक आनी चाहिए। तो उन्होंने कहा भाई क्यों ऐसा होना चाहिए? कहने लगा जब ये कच्चे पत्थर से फिगर निकालेंगे तो इनको पता चलेगा कि एक मॉब से सोसाइटी कैसे बनाते हैं। चाहिए तो मेरे ख्याल में बारबर से हमें बहुत कुछ सीखना चाहिए, बारबर से सीखना चाहिए कि ये बिखरी हुई चीज़ों से एक तस्वीर कैसे बनाता है। ठीक है, आपको और मुझे करना चाहिए, डिसऑर्डर में ऑर्डर कैसे क्रिएट होता है, ये रियलिटी को अगर आप एक्सेप्ट नहीं करेंगे आप इतने यूजफुल नहीं रह पाएंगे। दुरूद भेजेगा मोहम्मद आल मोहम्मद। ट्वेंटी थर्टीन के इलेक्शन में जिस तरह से पार्टीज को डिवाइड किया गया, पीपीपी सिंध ने, पीएमएल पंजाब, पीटीआई केपीके, क्या ये पाकिस्तान तोड़ने की साजिश है? मेरा अपने ख्याल है कि ये पाकिस्तान तोड़ने की साजिश, इलेक्शन साजिश नहीं है, बल्कि ये पाकिस्तानियों के अंदर मौजूद सेंटिमेंट्स का एक रिफ्लेक्शन है। ये इलेक्शन साजिश नहीं है, इससे पहले बहुत कुछ हो चुका है, वो गलत है, ये गलत हुआ है कि मिसाल के तौर पर कोई भी पार्टी इस वक्त कौमी पार्टी के तौर पर, नेशनल पार्टी के तौर पर जाहिर नहीं हो पा रही। अलबत्ता ये भी हो सकता है कि इस्टेब्लिशमेंट ने किसी मौके के ऊपर फील किया हो कि इस वक्त एक पार्टी को सारा कंट्रोल देना मुल्क के मफादात में नहीं है, तो उसने सोचा हो कि हमें मुख्तलिफ पार्टीज को इन्वॉल्व करना होगा और इन मुख्तलिफ पार्टीज को इन्वॉल्व करके इस प्रॉब्लम को सॉल्व करना होगा। इस्टेब्लिशमेंट बाज़ औक़ात इस तरह के डिसीशंस लेती है। इलेक्शन साजिश नहीं है, एक गलत सेंटीमेंट का रिफ्लेक्शन जरूर है, लेकिन हम कहें कि इलेक्शन साजिश है, नहीं इलेक्शन साजिश नहीं है, मेरा अपने ख्याल है। शाम की हैसियत ईरान और लुबनान रबते के लिए अहम है, मगर वहां बिशारुल असद की बैक पोस्ट पनाही, शरी हवाले से जालिम का साथ देना जायज है? यानी ये कहना चाह रहे हैं कि भाई ये हमें मालूम है कि शाम की हुकूमत हमारे लिए ज़रूरी है चूंकि वो ईरान और हिजबुल्ला के दरमियान लिंक है, लेकिन चूंकि वो जालिम है तो क्या इसका साथ देना जायज़ है? हाँ, हमें देखना होता है, जैसे कि मौलाना एक जगह फरमाया होशियारी और तदबीर ये नहीं है कि तुम ये बताओ कौन सा हक है कौन सा बातिल, ये तदबीर नहीं है, अक्ल ये नहीं है। अक्ल किसे कहते हैं? दो बातिल में से बताओ कौन सा बेहतर है, एक ब्लैक है एक वाइट है, इसको डिस्टिंग्विश करो, तो हर पागल भी कर सकता है, ये ब्लैक है ये वाइट है। हाँ, दो कलर तुम्हारे सामने, बताओ इनमें से कौन सा ज्यादा वाइट है, इसे करके दिखाओ। आपके पास क्या दुनिया इतनी आइडियलिज्म के अंदर है कि एक ब्लैक होगा और एक वाइट होगा और आपको ये फैसला करना होगा ब्लैक का साथ देना है वाइट का साथ देना है? ऐसा बहुत कम होता है, सदियों में एक दफा होता है। ज्यादातर क्या होता है, दो ग्रे होते हैं, डिसाइड करना है कौन सा मेरे लिए बेहतर है। इस वक्त भी यहां पे यही, कौन कह रहा है बिशारुल असद हक है, बिशारुल असद बातिल है, اس سینس میں کہ ظالم ہے, اس کے پبلک کے اندر روٹس نہیں ہیں. لیکن کیا جبہت النصرہ سے بھی زیادہ ظالم ہے؟ داعش سے زیادہ ظالم ہے؟ اگر عوام کے اندر روٹس نہیں ہونی ہے تو وہ تو بہت بڑا فورن ایلیمنٹ ہے. یہ تو دنیا بھر کو بتایا کہ داعش فورن ایلیمنٹ ہے. بشار تو پھر کچھ لوکل ایلیمنٹ ہے, بشار کی تو پھر کچھ فیور لوکلز کے اندر پائی جاتی ہے. مگر باقی کو اٹھا کے دیکھو, جبہت النصرہ اور داعش اور فلاں فلوں, ٹرکش اور قطری اور سعودی, جن کو پوری دنیا سے اٹھا اٹھا کے لائیں. اچھا پوری دنیا نے بھی اسی لیے بھیجا ہے کہ بھائی خس کم جہاں پاک, بھیج دو ان بدبختوں کو کہیں پر. اس وجہ سے کوئی دنیا کا ملک داعش کو ختم نہیں دیکھنا چاہتا. اگر داعش ختم ہو گئے, اس گن کو دوبارہ اٹھانا پڑے گا سب کو, اور یہ گند اتنا خطرناک ہے کہ اس کو اٹھانے کے لیے گوانٹانامو بے بنانی پڑ جاتی ہے. 400 some million امریکہ نے گوانٹانامو بے کے اوپر خرچ کیے ہیں ایک سال کے اندر. تو ان کو پتا ہے کہ یہ سارا جو انہوں نے وہاں پہ بنا کے بھیجا ہے کچرا 25-30 thousand کا, یہ اگر دنیا میں واپس آ گئے سولائز ورلڈ کے اندر, ان کی سو کال سولائز ورلڈ کے اندر, ان کو کہاں کون سنبھالے گا بھائی؟ پھر تو کوئی نہیں چاہے گا داعش ختم ہو جائے. داعش کو ریسورسز ملتے رہیں گے. اس خاطر میرا احتمال یہ ہے کہ داعش نیئر فیوچر کے اندر ختم نہیں ہوگی, یہ لمیٹڈ ہو جائے گی. ایرانی بھی اسی کے اوپر کام کر رہے ہیں, حزب اللہ بھی اسی پہ کام کر رہے ہیں. میرا اپنے خیال ہے کہ ان کو لمیٹڈ آئسولیٹڈ انوائرمنٹ کے اندر رکھا جائے اور ان کو پھیلنے سے روک دیا جائے. دیٹس اٹ. میرا اپنے مجھے یہ لگ رہا ہے کہ شاید ایرانی بھی اس موڈ میں نہیں ہے کہ اس کچرے کو پوری دنیا میں پھیلایا جائے, کیونکہ ان کو پتا ہے کہ اس کے بعد پھر نتائج بہت برے ہوں گے. تو وہ چاہیں گے کہ کسی یوز لیس سی جگہ کے اوپر یہ لوگ لمیٹڈ آئسولیٹڈ زندگی گزاریں اور ان کو کنٹرول کیا جائے. البتہ ظاہر ہے کہ بہت رسکی ہے, ایک بم ہے جو ہر طرف ایک جگہ پہ رکھا ہوا ہے اور کبھی بھی پھٹ سکتا ہے. تو ڈیل کرنا اس کو بہت مشکل ہے, اور یہ امریکہ کی کریشن ہے, یہ ان کی ایجاد ہے, امریکن اور ویسٹرن کنٹریز کی ایجاد ہے. تو ان کو اب اس کو ڈیل کرنا پڑے گا. درود بھیجے محمد و آل محمد پر. انہوں نے لکھا ہے کہ کچھ نیوز آؤٹ لیٹس کو ریکمینڈ کریں جس سے موجودہ حالات سے صحیح آگہی ہو سکے. برادر, ہمارے پاس کچھ نیوز آؤٹ لیٹس ہیں. مثال کے طور پر جیسے ابھی اس سے پہلے جو پروگرام ہو رہا تھا ذاکرات ورک شاپ میں, اس میں شیخ سلیم صاحب نے ریکمینڈ کیا مثال کے طور پر پریس ٹی وی کو, اور اسی طریقے سے انہوں نے آر ٹی وی کو بھی ریکمینڈ کیا, اور اس طرح ہمارے پاس ہے. لیکن ہم سب کو معلوم ہے کہ ایک سنگل سورس جس سے سارے مسئلے حل ہو جائیں کوئی ہمارے پاس نہیں ہوگی. ہمیں ایک مکس لے کے چلنا پڑتا ہے. مثال کے طور پر میں روزانہ 3-4 چیزوں کو فوراً دیکھنا چاہتا ہوں ہر معاملے کے اندر, تاکہ مجھے ایک اوپینین بنانے میں مدد ملے. تو اس میں میں کچھ ایرانی دیکھوں گا, بی بی سی دیکھوں گا, ادھر ادھر کی ایک دو دیکھوں گا, تاکہ دیکھوں یہ سب 4-5 مل کر کیا بول رہے ہیں, اور ان کی ان بولیوں کے درمیان میں اس کو سمجھنے کی کوشش کروں گا کہ کس کا انٹرسٹ کس چیز کے اوپر آ گیا ہے. اس کے بعد یہ سمجھ میں آئے گا کہ اصل اسٹوری کیا ہے. اچھا, اب اس سوال کو آگے نکلتے ہوئے, اب ہمارے پاس جو تھپی ہے یہ کم از کم بھی 20-25 سوالوں کی ہے, صحیح ہے؟ اور ابھی اس وقت 11 بجنے میں 20 منٹ ہیں. یعنی اگر میں نے آن ایوریج ایک سوال کو 2 منٹ بھی دیے تو یہ 40 منٹ کی کہانی ہے, ٹھیک ہے؟ تو اس کا مطلب یہ ہے کہ آپ میں سے جو لوگ جانے کا پروگرام بنا رہے ہیں وہ پچھلے دروازے سے یا یہ سائڈ کے دروازے سے آرام سے نکل سکتے ہیں. یہاں پہ کسی کو کوئی پرابلم نہیں ہونی چاہیے, ٹھیک ہے؟ ظاہر ہے کہ یہ کوئی محدود معاشرہ تھوڑی ہے, تو آزاد معاشرہ ہے. آپ اپنی آزادی سے آئیں, آزادی سے جائیں گے. تو میں نے کہا کہ آپ کو بتا دوں کہ بھائی اگر یہ چلا تو یہ کچھ وقت چلے گا. اب آرگنائزرز کا ایک اور کام یہ ہے کہ وہ مجھے ایک چٹ کے اوپر لکھ دیں گے بھائی یہ کب تک چلانا ہے, ٹھیک ہے نا؟ چونکہ اب یہ کرنے والے, اس لیے میں نے پہلے کہہ دیا کہ پھر آپ کو برا نہ لگے کہ بھائی انہوں نے کیوں بھیجا. میں پہلے کہہ رہا ہوں بھائی کر دو, تاکہ میری بھی جان چھٹ جائے گی, بالآخر میں بھی جاؤں پھر اپنا کوئی کام کروں. ہمارے ایک دوست تھے, وہ قوم میں تھے, ڈاکٹر تھے, پڑھ رہے تھے. تو ہم بچوں کی کہیں طبیعت خراب ہو جاتی تو ان کے پاس لے جایا کرتے تھے. تو وہ بیچارے علاج معالجہ کرتے تھے, ان کے ساتھ ایک دوست بیٹھا تھا. اس کو پتا تھا بھائی سیزنل یہ یہ وائرس آئے ہوئے ہیں, یہ جو ڈاکٹر ہے یہ دوائیاں لکھتا ہے. تو میں اپنے بچے کو لے کر گیا تو انہوں نے کہا ڈاکٹر نکالو پیڈ اور یہ لکھو. اب اس بیچارے نے وہی لکھنا تھا چونکہ وہ سیزنل وائرس تھا. اس کے بعد مجھ سے کہنے لگا کہ مولانا یہ آپ دوائیاں بچے کو کھلائیں, اور اگر طبیعت خراب رہے تو پھر کسی ڈاکٹر کو دکھا دیجیے گا. ڈاکٹر ٹھیک ہے جی, چلیے اب دیکھتے ہیں. ग्यारह बजे तक, हाँ ठीक है, बिल्कुल सही बात है, ग्यारह बजने में 18 मिनट हैं तकरीबन, और इसको 11 बजे ख़त्म करेंगे इंशाअल्लाह। दुरूद भेजें मोहम्मद व आले मोहम्मद। Why Shia leadership is not united in Pakistan? Don't you think this is the worst thing happening to Shia community in Pakistan? Sirf Shia community in Pakistan kyun? Baki ke bare mein kya khayal hai? Aur baki jo the wo un Shia community in Pakistan ke muqable mein kam educated the ya zyada educated the? Zyada educated the. Zyada resourceful the. Zyada aware bhi the. Aur उतने ही यूनिटी से महरूम थे। तो भाई उन लोगों को क्यों ब्लेम दिए जा रहे हो? भाई देखो ना, एक तयशुदा बात है, उनके पास रिसोर्सेज भी कम है, उनके पास अवेयरनेस भी कम है, और ज़ाहिर अवेयरनेस भी रिसोर्सेज का हिस्सा ही हो गया। दूसरा मसला, उनके पास दुश्मन बे इंतहा बैठे हुए, वहां पर जो लोग काम कर रहे हैं उनके ऊपर, वो डायरेक्टली काम ही इस पर कर रहे हैं कि उनको एक साथ नहीं बैठने देना है इन्होंने, और उनका गेम चलेगा इसी के अंदर कि वो साथ नहीं बैठने देंगे। अब देखिए, हमारे जैसे आदमी को इस बात को देखना होगा कि चलो फर्ज करो तीन या चार हैं जितने भी हैं, कैसे करें कि कौम की मसलहत तीन या चार होते हुए भी पूरी हो सके। हमें इस पे प्लान करना पड़ेगा। आप और मैं आइडियलिज्म के ऊपर प्लानिंग नहीं कर सकते। आइडियल सिचुएशन को हासिल करने के लिए आप सोच सकते हैं, प्लान कर सकते हैं, लेकिन आप इसी के ऊपर रहकर अपनी जिंदगी नहीं गुजार सकते। मसलन अभी हम, मसलन एक जमाना था पाकिस्तान में जब कोई बात कहते थे भाई शिया को ये करना चाहिए, मिसाल के तौर पर शिया के पास माइक्रो फाइनेंस होना चाहिए, तो कहते भाई ये सेंटर का काम है, सेंटर को करना चाहिए। अच्छा भाई, फर्ज कर लेते हैं कि इस वक्त कोई सेंटर के लेवल पर यह काम नहीं कर रहा है, तो क्या काम नहीं होना चाहिए? काम होना चाहिए, किसी को उठ के काम कर लेना चाहिए जिसके अंदर ताकत और तवानाई हो इस काम को करने की। तो मिसाल के तौर पर एजुकेशन का इशू है, इकोनॉमी का इशू है, और आपके पास बच्चों के कैरियर का इशू है, और ज़ाहिर सोशल और कल्चरल डेवलपमेंट का इशू है। इन सब के लिए इंस्टीट्यूशन चाहिए। और मैं जो आप लोगों से सबसे ज़्यादा जिसे कहते हैं दरख्वास्त रहती है, वो ये कि आप क्यों अपने काम को अंडर यूटिलाइज कर रहे हैं? आपके पास एक पोटेंशियल है, उससे आप कुछ इंस्टीट्यूशंस बनाइए, पाकिस्तान के अंदर जाकर इंस्टीट्यूशन वर्क करें जो मुस्तकिल तौर पर कामों को कर सके। पिछली दफ़ा मैंने आपकी खिदमत में अर्ज़ किया था कि आप एजुकेशन और फाइनेंस के शोबे के अंदर किस तरीके से हम कम मुद्दत में अच्छे रिजल्ट्स ले सकते हैं, लेकिन बदकिस्मती से आपका जो और हम सब का बुनियादी इशू है, हम कंसिस्टेंटली इंस्टीट्यूशनल वर्क नहीं करना चाहते। हम हैपहैज़र्ड ओकेजनल काम करना चाहते हैं जिसमें हमारी कोई अकाउंटेबिलिटी ना हो सके, हम ना फंसें उस काम के अंदर। इस तरह से फिर कौम नहीं बनती। कौम जो है वो मुस्तकिल कामों से बनती है। मिसाल के तौर पर मैं कभी कभी सोच के मेरा थोड़ा सा दिल कोड़ने लगता है कि पूरे पाकिस्तान में किसी एक भी शिया इदारे ने यूनिवर्सिटी इस्टेब्लिश नहीं की। भाई क्या आपको नहीं कर लेना चाहिए था? आप कनाडा में बैठे हैं, कोई अमेरिका में बैठा है, कोई यूरोप में बैठा है, सैकड़ों यूनिवर्सिटियों के सैकड़ों पैटर्न आपके सामने हैं, एक कोई सेंटर नहीं उठा। अच्छा, अब सेंटर क्या करते हैं? $20-20 चंदा जमा करके वो सैलाब में भेज देते हैं। भाई को इंस्टीट्यूशन वर्क कर लो। तुमने सैलाब के तबाह हुए हुए लोगों के घर ही बनाने हैं ना, तो पूरी हाउसिंग स्कीम बनाओ ताकि एक स्ट्रक्चर हो जिसके ऊपर काम किया जा सके। इंडिविजुअल इधर उधर टिकटों टुकड़े करके काम करने से क्या फायदा होता है? तो भाई मिसाल के तौर पर आप और मैं इन लोगों को इतना बुरा भला कहते हैं बाद-ओ-ख़ात कि उन्होंने ये कर दिया, इन्होंने ये कर दिया। भाई इन्होंने इंस्टीट्यूशनल वर्क किया है। जो यूनिवर्सिटी मिसाल के तौर पर 150 साल पहले बनी थी, वो रूल करेगी या नहीं करेगी? ऑफकोर्स रूल करेगी। 1890 में एक यूनिवर्सिटी बनी थी, इस वक्त उस यूनिवर्सिटी का एंडोमेंट फंड $6 बिलियन है। भाई ये रूल करेगा या नहीं करेगा? ऑफ कोर्स के रूल करेगा। 1890 में यूनिवर्सिटी बनी थी, मैं नाम भी नहीं लेना चाह रहा हूं, 1890 में यूनिवर्सिटी बनी थी, एंडोमेंट फंड $6 बिलियन है। सही, क्या हमारी कौम गरीब है? ऐसी गरीब भी नहीं है, अलबत्त वेस्ट में काफी गरीब लोग रहते हैं, लेकिन यह कि हमारी कौम गरीब नहीं है, उसके पास काफी पैसा है। प्लान करो, बन जाएगा। सही, हो सकता है, लेकिन बदकिस्मती हम सब लोग छोटे काम पे खुश हैं, छोटे काम पे खुश, इंस्टीट्यूशनल काम नहीं करना चाहते। ये हमारी खराबी है। اس سے ہماری مصیبت آئی ہوئی ہے. درود بھیجے محمد و آل محمد. انہوں نے فرمایا وٹ از اوور رسپانسبلٹی انڈیویجولی. انڈیویجول رسپانسبلٹی کو تو ہم مختلف جگہوں کے اوپر بیان کرتے رہتے ہیں علم اخلاق کے اندر مختلف جگہوں کے اوپر. یہ شاید اس کا فورم اچھا نہیں ہوگا اس لیے میں اس کو اسکپ کر رہا ہوں, ٹائم بھی بہت کم ہے. پاکستان کے قیام کے فوراً بعد ہی اسٹیبلشمنٹ نے قبضے کا پروگرام کیوں بنایا؟ کیا پاکستان بننے کا مقصد یہی تھا کہ سیاسی نظام کی جگہ فوجی نظام آئے؟ اس کی وجہ بہت سادہ سے تھی, بہت گہری, بہت سادہ, مجھے بھی تیز بولنی ہے. وہ کیا ہے, جنہوں نے پاکستان بنایا تھا وہ بہت کم مدت میں یہاں سے جا چکے تھے, یعنی دنیا سے جا چکے تھے. پھر گیم ان کے ہاتھ میں آیا جنہوں نے پاکستان نہیں بنایا تھا اور ان کے عوام میں کوئی روٹس نہیں تھے. انڈیا اس اعتبار سے بہت خوش قسمت تھا, 60s کے مڈ تک جواہر لال نہرو زندہ تھا اور ہم اس اعتبار سے ٹف ٹائم میں تھے کہ ہمارے دونوں بڑے لیڈر 3 سال کے اندر اندر دنیا سے جا چکے تھے. بدقسمتی سے آلٹرنیٹ لیڈرشپ بھی پاکستان بنانے والوں کے پاس نہیں تھی. لہٰذا جیسے یہ دو غائب ہوئے, اور مجھے نہیں معلوم کن لوگوں نے ان کو غائب کیا ہوگا, جیسے یہ دو غائب ہوئے پھر بہت معذرت کے ساتھ بھوکے بھیڑیوں کے لیے میدان کھل گیا اور انہوں نے پاکستان کو لوٹ لیا. ان کے عوام میں کوئی جڑیں نہیں تھیں, ان کو ضرورت تھی کہ وہ کبھی امریکہ سے کہیں تم آؤ. جا کے دیکھ لیجئے وینکٹ رامن کی بک, امریکہ کا پاکستان میں رول, پولیٹیکل رول, اس کو دیکھ سکتے ہیں. بہت ساری کتابیں لکھی گئی ہیں اس کے اوپر. تو ہمارے پاس ایک بہت بڑی مشکل یہ ہے کہ جن لوگوں نے پاکستان بنایا تھا بہت تیزی سے دنیا سے چلے گئے یا بھیج دیے گئے, اور جو لوگ باقی بچے ان کا کوئی انٹرسٹ اس ملک کے ساتھ نہیں تھا سوائے انڈیویجول انٹرسٹ کے, پرسنل بینیفٹس کے, اور انہوں نے وہی کیا اور اس کے بعد اس ملک کے ساتھ جو ہوا وہ آپ کے سامنے ہے. درود بھیجے گا محمد و آل محمد پر. تین سوال انہوں نے کیے ہیں جو ظاہر ہے کہ پھر کافی زیادہ ہوگا, میں تینوں پڑھ دیتا ہوں تاکہ آپ کو تھوڑا سا اندازہ ہو جائے. امام حسین نے کربلا میں یزیدیت کے خلاف جہاد کیا تو اس وقت شیعہ کیوں خاموش ہیں؟ جہاد کی اجازت کیوں نہیں دی جا رہی؟ اچھا بھیا, ہوتا یہ ہے کہ کچھ چیزوں کی اجازت یہ کہہ کے دی جاتی ہے کرو, اور کچھ چیزوں کے لیے کہا جاتا ہے تم جو کر سکتے ہو کر لو. ہم آفیشلی نہیں بول رہے کسی بھی وجہ سے, تو کسی نے ہاتھ روکا ہے کیا؟ کرو. یعنی مثال کے طور پر بھائی آپ کہہ رہے ہیں قوم کا دفاع ہونا چاہیے, قوم کی جان نہیں جانی چاہیے, تھوڑا سا عقل سے کام لے لو اور یہ سوچ لو سرویلنس ڈیفینس کیسے ہوتا ہے. کیا آپ نے یہ سمجھا ہے کہ اسلحوں سے ڈیفینڈ ہوتی ہیں قومیں؟ کیا یہ سوچ رہے ہیں؟ اگر ایسا ہوتا تو 1990 کے رشیا کو کبھی ختم نہیں ہونا چاہیے تھا جس کے تمام گودام بھرے ہوئے تھے اسلحوں سے, وہ کہیں اور شکست کھا گئے تھے. دنیا کے اندر یہ پیٹرن بالکل کلیئر ہے کہ قومیں شکست کیوں کھاتی ہیں. دیکھیے اگر پیسے سے کسی قوم نے بننا ہوتا تو اسپین اور پرتگال کو بن جانا چاہیے تھا جنہوں نے 16th century میں ساؤتھ امریکہ سے اتنا گولڈ چوری کیا تھا جتنا انگلینڈ نے شاید انڈیا سے نہ کیا ہو. لیکن اسپین اور پرتگال نہیں بنے اور انگلینڈ بن گیا. اس کا مطلب ہے انگلینڈ کے پاس انڈیا کے چوری کیے ہوئے گولڈ کو یوٹیلائز کرنے کے لیے کوئی گراؤنڈ پہلے سے بنا ہوا تھا, اس وجہ سے وہ ڈیولپ ہو سکا اور انڈسٹریل ریولیوشن 1875 کے قریب آنا شروع ہو گیا. صحیح ہے, آپ ہمیشہ اس گراؤنڈ کو چیک کریں نہ اس پیسے کو جو اس گراؤنڈ کے اوپر کام آیا ہے. ویپن کام آتا ہے ایک گراؤنڈ کے اوپر, پہلے دیکھیے گا وہ گراؤنڈ کون سا ہے. وہ گراؤنڈ ہے قوم کا اعتماد. بندوق امپورٹنٹ نہیں ہے, بندوق کے پیچھے جو بندہ ہے وہ امپورٹنٹ ہے. بزدل کے ہاتھ میں بندوق کام نہیں کرے گی, بہادر بغیر بندوق کے بھی کچھ کر لے گا. آپ کو قوم کا اعتماد ہے جو بچائے گا. یہ اعتماد آپ کیسے دلائیں گے اس کے بارے میں پچھلی دفعہ عرض کر چکا ہوں تھوڑا بہت, اس کے اوپر غور کیجئے گا کہ ایک قوم کا اعتماد تباہ کیسے کرتے ہیں, ایک قوم کا اعتماد بناتے کیسے ہیں. پھر اس کے بعد یہ قوم ہر چیز میں آپ کو ریزلٹ دیتی ہے. درود بھیجے محمد و آل محمد پر. پاکستانی فوج میں کتنی تعداد طالبان ISIS اور داعش کو مدد کرتی ہے؟ مجھے کیا پتا بھائی, میں نہیں کہہ سکتا ہوں, لیکن یہ مجھے پتا ہے کہ رولنگ ایلیمنٹ اس کو مدد نہیں کرنا چاہ رہا سوائے انہی پیرامیٹرز پہ جو میں بتا چکا ہوں. یہ کوسچن اس طرح نہیں ہوتا یس نو, نہیں بھائی, یہ ہمیشہ ین کے اوپر چل رہا ہوتا ہے, یس اور نو کے کمبینیشن کے اوپر چل رہا ہوتا ہے. और वैसे भी आजकल दौर येन का है, आपको पता ही तो इसको किसी और तरह सॉल्व करें, इस तरह से सॉल्व नहीं होगा ये। अच्छा, ये सब बता रहा है कि सोशल साइंटिस्ट की कमी है, ये सब एक क्लियर बात जो बार बार पिंच करती रहती है दिमाग को, यहाँ सोशल साइंटिस्ट की कमी है। सोशल साइंटिस्ट इस प्रॉब्लम को सॉल्व करते हैं और हमारे सारे के सारे बरादराने मोहतरम वो हैं आईटी के। आईटी का लतीफा मैंने कुछ दोस्तों को पर्सनल गैदरिंग्स में सुनाया, तो मैं वो उन्होंने कहा कि भाई ये तो आपको वहाँ सुनाना चाहिए था, तो मैं सुना देता हूँ। एक दफ़ा मैं हबीब स्कूल में था, हबीब बहुत अच्छा स्कूल है, आप इस वजह से कुछ और गलत इंप्रेशन ना ले लीजिएगा। वो बच्चों ने को मैंने एक असाइनमेंट दिया, तो बच्चे हमें बेचारे ख्याल रखते थे हमारा, तो हमारा दिल ना टूटे तो कहने लगे सर आज असाइनमेंट ना दें क्योंकि कल जो है वो कोई नहीं आएगा। मैंने कहा भाई कल कोई क्यों नहीं आएगा, तो कहने लगे कल जो है वो आईटी है तो आप फिर परसों पढ़ाने आइएगा। तो मैंने कहा भैया आईटी क्या होता है, कहने के भाई ये होता है इज्तिमाई टुल्ला। तो कल हमारा आईटी है, हम सब लोग गायब हो जाएंगे, तो आप लोग जो है ना आईटी के एक्सपर्ट हैं, तो अब मैं क्या करूं, आपको सोशल साइंसेज में आना पड़ेगा भाई, ये आईटी से काम नहीं चलेगा। ये तो मजाक था ताकि आप थोड़ा सा फ्रेश हो जाएं। लिखा है दोबारा दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद, लिखा है कि सऊदियों के कोलैप्स करने के बाद कौन यूएस के का अलाइड बनेगा इस रीजन के अंदर, ईरान्स पार्टनरशिप डज नॉट सीम टू बी इन देयर फेवर एंड तुर्की स्विचेस इट्स साइड्स। बिल्कुल सही कहा आपने, अमेरिकन्स को कोई ढूंढना पड़ेगा या फिर एक और काम होने वाला है, अमेरिकन्स बाउंड्रीज चेंज करने वाले हैं। हाँ, अमेरिकन्स बाउंड्रीज चेंज करना चाहेंगे। बाउंड्रीज चेंज करने के बाद उनकी एक आदत है, वो सौ सवा सौ साल के बाद नए मुल्क बनाते हैं। मेरा अपने ख्याल है ये इस ड्रामे के पीछे हैं, ये चाह रहे हैं बाउंड्रीज चेंज हों और ये नए कंट्रीज बनाएं जिसके अंदर नई लॉयल्टीज क्रिएट करें। सही है, ये मेजर ओवरहॉल होगा कितने सौ साल के बाद, ठीक 100 साल के बाद। फर्स्ट वर्ल्ड वॉर के बाद ये ओवरहॉलिंग हुई थी मिडिल ईस्ट के अंदर, जो तकरीबन 20 साल चली थी। इसका मतलब है कि अगर मैं उसके ऊपर कयास करूं तो ये ड्रामा शुरू कर चुके हैं और ये 15-20 साल लगा देंगे अगर इनका गेम चला। मेरा ख्याल है इनका गेम नहीं चलेगा, क्योस ये कंट्रोल, ये क्योस क्रिएट करेंगे जो ये समझ रहे होंगे कंट्रोल क्योस है, जो इनके कंट्रोल में नहीं रहेगा, इनके कंट्रोल में नहीं रहेगा, ठीक ठाक क्योस आएगा, उस क्योस के अंदर इनकी शिकस्त होने वाली है। मेरा अपने ख्याल है ग्लोबल सिस्टम कोलैप्स करेगा, मेरा अपने ख्याल है कि ये इस महाज में नहीं जीत पाएंगे और ये इनके लिए बहुत बुरा वक्त आने वाला है। मेरा अपना ही ख्याल है कि ये सब मसाइल अगले 4-5 साल में होने वाले हैं। आप बहुत अच्छे टाइम में हैं, आप बहुत अच्छे टाइम में हैं। ये आपको देखना पड़ेगा कि अच्छी जगह कौन सी है, टाइम तो अच्छा है, जगह ढूंढनी पड़ेगी। दुरूद भेजे मोहम्मद व आले मोहम्मद पर। लिखा है जब ईरानी सदर पाकिस्तान आए, पाकिस्तानी आर्मी ने इंडियन एजेंट को मीडिया के सामने लाया मिसाल के तौर पर, इस टाइमिंग से आपका एनालिसिस क्या है? पाकिस्तान इंडिया को अंडर प्रेशर करना, पाकिस्तान ईरान को अंडर प्रेशर करना चाह रहा था, उनको बताना चाह रहा था हम तुम्हारे साथ नहीं चल पाएंगे और वो जो तेल वेल का मसला है उसके ऊपर, पाइपलाइन का मसला है, वो हम डील नहीं कर सकेंगे, हम अमेरिकन प्रेशर नहीं झेल सकते। तो इस खातिर उन्होंने ईरानियों को काउंटर किया, ईरानी प्रेसिडेंट को। ईरानियों ने इस बात को रियलाइज़ किया कि पाकिस्तानी गवर्नमेंट की एक वीकनेस है अमेरिका के सामने और वो इस वीकनेस को हमारे सामने बताना चाह रहे हैं, लिहाजा बाद में दोनों ने फिर दोबारा एक दूसरे के साथ रिकॉन्साइल किया। ईरानी सफीर जाकर पाकिस्तानी वजीर दाखिला से मिला और वजीर दाखिला ने ऐलान कर दिया कि वो जो इंडियन एजेंट का इशू था वो सही नहीं था, तो वो एक टेम्प्रेरी फेज था, वो अंडर प्रेशर थे पाकिस्तानी सऊदियों के, इस खातिर वो ये करने पे ऊपर मजबूर हुए। ईरानियों को उन्होंने मैसेज दिया कि हम तुम्हारे लॉन्ग टर्म अलाइड नहीं बन सकते और सऊदियों को ये कह के खुश कर लिया कि हम ईरानियों से ताल्लुकात नहीं बनाएंगे, ये कभी भी दोबारा बना सकते हैं और लेकिन सऊदियों से डरते हैं अभी भी, सऊदियों के प्रेशर में। सऊदियों को एक आध जगह बहुत टफ टाइम दिया यमन में ना जाके, तो ज़ाहिर सऊदी भी इनको टफ टाइम दे रहे हैं। एक बात मैं आपको बताता चलूँ जो मुझे समझ में आता है, पाकिस्तान में होने वाले डिसऑर्डर के हालत था, मिलिटेंट डिसऑर्डर के पीछे मेरे ख्याल में ये लोग बहुत ज़्यादा इन्वॉल्व हैं। मिडिल ईस्ट के वो कंट्रीज जहाँ पे दुनिया की सबसे बड़ी बड़ी बिल्डिंग्स बनी हुई हैं वो लोग बहुत ज़्यादा इन्वॉल्व हैं। मुझे आपको पता है कि मैं क्यों एहतियात कर रहा हूँ, चूँकि मुझे जाना होता है तो वो लोग इन्वॉल्व हैं और उनका बेनिफिट बहुत क्लियर है। अगर पाकिस्तान डेवलप हो गया और इसकी इकॉनमी डेवलप हो गई, उनकी कोई वैल्यू बाकी नहीं रहेगी। अगर पाकिस्तान डेवलप हो गया, सऊदी अरब के पास कुछ नहीं है, फिर लेबर वहाँ नहीं जाएगा, पाकिस्तान इनके सामने नहीं झुकेगा, पाकिस्तानी आर्मी इनके लिए पॉपेट के तौर पर काम नहीं करेगी। लिहाजा कतरी हों या वो हों या सऊदी हों, तीनों का बेनिफिट यह पाकिस्तान में डिसऑर्डर रहे, इस पर ये लोग इन्वेस्ट करते हैं, इस पर पैसा लगाते हैं। मैं आपकी खिदमत में अर्ज करूं कि इस वक्त पाकिस्तानी इस्टेब्लिशमेंट के पास इसमें कोई डाउट नहीं है कि बड़ी इमारत वाला मुल्क बलूचिस्तान में मुलव्वस हुआ होगा। वो लोग मुलव्वस हैं इसके अंदर। पाकिस्तानी इस्टेब्लिशमेंट को ये सोचना है कि अब करना क्या है, और ये क्वेश्चन इनके सामने बहुत मेजर क्वेश्चन है, स्ट्रेटेजिक क्वेश्चन है इनके लिए। बारह लिखा है, कैन वी एसोसिएट राइजिंग ऑफ सुफियानी टू आईएसआईएस? Abdullah Saudi King ended, but still no crack in Saudi family. No crack in Saudi family. ठीक है, थोड़ा सा इंतजार कर लेते हैं, थोड़ा सा इंतजार कर लेते हैं कि बाद में क्रैक आएगा नहीं आएगा। इस तरह एसोसिएट करना मेरे ख्याल में अच्छा काम नहीं होगा, उससे बहुत गलत फहमियाँ भी बन सकती हैं। What is the ultimate solution of Syria? Ultimate solution इस वक्त प्रैक्टिकल नहीं है। सोल्यूशन ये है कि जो फॉरनर्स हैं वो बाहर जाएं और सीरियन पब्लिक को इजाजत दी जाए कि वो अपना फैसला करें। ज़ाहिर है ये प्रैक्टिकल नहीं है। जो फॉरनर्स आए वो किसी की वजह से आए, कोई उनको लेकर आया है, और जो लेकर आया है वो इतनी आसानी से वापस नहीं लेके जाएगा। इसका मतलब है सीरियन प्रॉब्लम अभी सॉल्व नहीं होगी, ये लिंगर ऑन करेगी, ये लुढ़कती पुढ़कती चलेगी। सीरियंस को एक बात के ऊपर सेटिस्फाई करना पड़ेगा अपने आप को, बशार अल-असद को, वो ये कि वो अपने सेंटर और उसके सराउंडिंग एरिया को इतना मजबूत कर ले कि इससे कोई ख़तरा ना हो। बाकी इसको दाइश की प्रेजेंस को मुस्तकिल मुसीबत के तौर पर कबूल करना पड़ेगा। इसको हम कहते हैं मुस्तकिल कौमी मुसीबत, आप समझ रहे हैं ना? हाँ, कुछ लोग तो समझ गए। अगर अमेरिका बेजायर सऊदी अरब से उकता चुका है और उसको गिराना चाह रहा है तो इसके मुतबादल तो पहले हो चुका। हाँ ठीक है, ये भी हो चुका है। मेरे ख्याल में हमारे पास वक्त बहुत ही कम है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। एक सवाल है जो फिकही सवाल है जो यहाँ पे हुआ है, आप लोग डिफरेंट कुनूत पढ़ते हैं, अगर हम जो कुनूत आप पढ़ते हैं नहीं आता तो हम क्या करें? कोई और पढ़ लीजिए। कुनूत को पढ़ना फेवर यानी वही पढ़ना ज़रूरी नहीं है, बल्कि फिकही सवाल था यहाँ पे, इसकी क्या ज़रूरत? उसके बाद एक और फिकही सवाल है, वो नमाज ज़ोर असर के बारे में है। एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। इन्होंने कहा कि अगर इकॉनमी के अंदर एक और झटका आने वाला है तो आपके ख्याल में वो कब आने वाला है? ठीक है, एक बात तो ये कि क्या कोई ऐसा कर सकता है कि वो मिसाल के तौर पर सितारों की चाल देखकर कनाडा की इकॉनमी के बारे में फैसले करे? ज़ाहिर कि नहीं कर सकता है। हम लोग इस बात को समझ सकते हैं कि फंडामेंटली देर इज़ समथिंग रॉन्ग और ये बिल्डिंग खड़ी नहीं हो पाएगी। बिल्कुल ऐसे ही जैसे फ़र्ज़ करें ये एक गिलास है और इसका ये हिस्सा जो सर्कुलर है और इसके ऊपर मैं एक और शेप को खड़ा करूं जो इसके सर्कल के सिर्फ इतने से हिस्से को टच कर रहा हो, सही है? जैसे ही मैं ये खड़ा करूंगा और इसको दो मंजिला पे लेके जाऊंगा, दूर से देखने वाला, नजदीक से देखने वाला फौरन ये बता देगा कि इसने ऐसा रुकना है या नहीं रुकना है, कितनी देर रुकना है, ये हम नहीं कह सकते। ये तो कह सकते हैं कि ये इस तरह से नहीं रुकेगा, लेकिन ये हम नहीं बता पाएंगे कि इसको झटका कब लगेगा और ये कब गिरेगा नीचे। तो ये समझ में आ रहा है कि यहां पर फंडामेंटल्स अच्छे नहीं है, फंडामेंटल्स में प्रॉब्लम है, इसमें बेसिक क्रैक्स हैं। ये भी समझ में आ रहा है कि बैंक्स अपने आप को सेफ कर रहे हैं, स्पेशली कनाडा की इकोनॉमी के अंदर बैंक अपने आप को बहुत सेफ लेके चल रहे हैं। ये समझ में आ रहा है कि जब झटका पड़ेगा तो शायद कुछ बैंक अपने आप को पहले फेज में बचाने में कामयाब हो जाएंगे, लेकिन झटका बहुत दूर तक जाएगा, फिर बैंक्स पे बारी आएगी। तो मेरा अपने ख्याल है कि ये जो इस टाइप की चीज़ें होती हैं ये रूटीन से सॉल्व नहीं होती। ये जो इतनी फंडामेंटल हो जाती हैं, जैसे अमेरिका में 2008 के अंदर हाउसिंग का बबल बस्ट हुआ, तो ये चीज़ें फिर रूटीन से सॉल्व नहीं होती। इसमें आपको एक्स्ट्रा ऑर्डनरी सोचना पड़ता है, जिसको आप लोग आउट ऑफ द बॉक्स कहते हैं, उसको सोचना पड़ता है। ये लोग उसको पेंडिंग में डाल रहे हैं, कब तक पेंडिंग में डालेंगे मुझे फंडामेंटली समझ में नहीं आता है कैसे हो सकता है कि कितना पेंडिंग में डाल पाएंगे। अच्छा, सही करने की इनमें हिम्मत नहीं है, जगह भी नहीं है। अमेरिका अपने 15 ट्रिलियन लोन के साथ क्या करे? फंडामेंटल प्रॉब्लम है। एक आदमी बैंकक्रप्ट है लेकिन कपड़े 3-piece सूट बहुत अच्छा पहनता है, दुकान चलेगी, कब तक चलेगी अल्लाह जानता है। है तो बैंकक्रप्ट। $15 trillion से ऊपर लोन है इसके, और मालूम है कि ये खत्म हो जाएगा, यानी ये मुल्क खत्म हो जाएगा इस तरह से। जब ये खत्म होगा ग्लोबल इकोनॉमी को बहुत मेजर क्रैक आएगा, 20% से ज्यादा इसका शेयर है ग्लोबल इकोनॉमी के अंदर। सबको मालूम है ये बात, हम सबको मालूम है 15 trillion किसी की पॉकेट में नहीं कि इसको पूरा कर सके, ना अमेरिकन से, ना किसी की चोरी करके पूरा होगा, ये सब काम अब नहीं हो सकते। इसका मतलब है इसको चेंज होना है। कौन 15 ट्रिलियन का झटका लेगा? चाइनीज लेंगे, चाइनीज पागल है। तो वो जो जमा कर रहे हैं अमेरिकन बॉन्ड्स को, उसका लेके क्या करेंगे फिर? वो भी कह रहे हैं जब तक चला रहे हो चलाओ, तुम अपना मुल्क बेच रहे हो, हम खरीद रहे हैं। सही, एक टाइम आएगा अमेरिका के पास मुल्क बेचने के लिए भी नहीं होगा, कितने साल में आएगा अल्लाह जानता है। तो फंडामेंटल्स मालूम है कि फंडामेंटल्स के अंदर स्टेबिलिटी नहीं है, ठीक है चलाओ। जब सब इस गेम को चला ही रहे हैं तो अमेरिकन भी चला रहे हैं। दुरूद है मोहम्मद वाले मोहम्मद पर। मेरा अपने ख्याल है कि हमें इससे ज़्यादा जाने का कोई फ़ायदा नहीं होगा, क्योंकि अब एक दो सवाल नहीं है, ये अभी भी इतने सवाल बाकी हैं ना। तो अब अच्छा, अब इसमें ये होता है कि जिसने सवाल लिखे थे वो ये कहता है कि भाई ये क्या हुआ, मैंने जो सवाल लिखा उसका क्या फ़ायदा हुआ। और फिर ये कि वो ये सोच रहा होता है कि मैं तो उस अपने सवाल के जवाब का इंतज़ार कर रहा था कि जो मैंने सवाल लिखा था उसका मुझे जवाब मिलना चाहिए। लेकिन इसमें क्या होता है कि हम सबकी कोई ना कोई लिमिट कहीं ना कहीं पर लगी हुई होती है। ज़ाहिर है इस टाइम की भी एक लिमिट है, आप लोगों की भी एक लिमिट है। अभी तो आप ज़ौक़ो शौक़ से शायद बैठे रहें, लेकिन अच्छा है कि ज़ौक़ो शौक़ से ही घर जाएं, कुछ बुड़बुड़ाते हुए ना जाएं आप लोग। ये क्या, तो उसमें ये है कि ये सवालों के जवाब तो होते रहेंगे, वो कहीं ना कहीं से आपको मिल जाएंगे, आप उसके ऊपर काम भी करेंगे, और कुछ चीज़ों के जवाब आपको मिल भी चुके होंगे जो आपसे डिस्कशंस हुई हैं। लेकिन बहरहाल जिन लोगों ने सिंसियरली क्वेश्चंस लिखे हैं और वो उसको जानना चाह रहे थे और वो नहीं हो पाए, उनके लिए हम एक लिहाज से माजत ख्वाह हैं, लेकिन ये सबकी हम सबकी मजबूरी होती है, मुश्तरका मजबूरी। अच्छा, इतने ऑर्गेनाइज हम होते नहीं है कि हम ये सोचें भाई हमारे पास क्यों एंड ए का टाइम कितना है, कितने क्वेश्चन लेने हैं, उसके बाद बंद करना है, ये हम इतना ज़्यादा ऑर्गेनाइजेशन नहीं कर पाते। तो उस वजह से ये मसला फिर हमेशा बाकी रह जाता है। एक बात है जो बहुत अच्छी है, इससे पहले कि मैं बात अच्छी बात कहूँ, बाज़ औक़ात मैं सवाल पढ़ते वक्त थोड़ा बहुत मजाक करता हूँ। तो मुझे किसी ने कहा कि भाई इससे जो सवाल करता है उसके दिल के ऊपर बहुत बुरी गुजरती है, वो बहुत गुस्सा करता है। अब मैं कोशिश ये करता हूँ कि भाई जिसके सवाल पर मैं थोड़ा बहुत मजाक करूँ उसके ऊपर कोई हिट ना हो जाए कहीं, जबकि हमें नहीं मालूम होता कि कौन है, लेकिन भाई उसको तो पता होता है जिसने सवाल लिखा है, ठीक है ना। तो चांस होता है कि वो नाराज़ हो जाए। तो अभी हम मजाक भी कर रहे होते हैं जो हमारी मजबूरी होती है, थोड़ा अपना प्रेशर रिलीज़ करना होता है, कुछ लोगों का प्रेशर रिलीज़ करना होता है, लेकिन हम मजाक कुछ इस तरह कर रहे होते हैं कि लिखने वाले के ऊपर अननोन होने के बावजूद कोई चीज़ हिट ना हो जाए, ठीक है। लेकिन फिर भी कभी ना कभी एक आध जुमला उस बेचारे को लग जाता है जाके, और फिर वो उसके दिल पे नहीं मालूम वो छोड़ देता है, उसके अब उसके दिल की गुंजाइश के ऊपर होता है। बाद वक्त वो कहते हैं नहीं यार मौलाना मजाक किया, मामला ख़त्म। मेरे साथ ऐसा हो चुका है कि कोई बंदा आया और उसने कहा कि मौलाना चाहे तो मैं आपको पिला देता लेकिन एक साल पहले आपने मेरा बहुत मजाक उड़ाया था। तो अब मैं सोचता हूँ चाय तो मुझे कहीं ना कहीं पीनी पड़ेगी बिलाखिर। तो अब ये ना हो कि आगे के लिए भी लोग जमा हो रहे हों कि भाई हम ज़रा बाद में हिसाब किताब लेंगे। तो हमारा इरादा सिर्फ ये होता है कि आप हंसी खुशी यहाँ बैठे रहें, इंतहाई सीरियस डिस्कशन हो रहा है, लेकिन इतनी हंसी खुशी हो जाए कि ये सीरियस डिस्कशन भी इसके अंदर निकल जाए। इतना मैंने मुकदमा इसलिए किया कि एक दूसरों से दिलों को साफ रखिए। इंशाअल्लाह खुदा ने जो सोसाइटी में बरकत देनी होती है वो बोग़्ज़ के आलूदा दिलों को नहीं देनी होती। जिस सोसाइटी पर खुदा की बरकतें नाजिल होनी होती हैं वो खुले दिलों पर होती हैं। तो मैं और आप अगर अपने दिल के अंदर किसी के लिए बोग़्ज़ रखेंगे तो सोसाइटी पर अल्लाह की बरकत नहीं आएगी। बरकत लेने के लिए दिलों को साफ रखें, एक दूसरे को माफ़ करते रहें, एक दूसरे को माफ़ करते रहें, खुदा ने मुताल की बरकतें इसी तरह नाजिल होती हैं इंशाअल्लाह। अल्लाह इंशाअल्लाह आपका हाफिज़ नासिर हो और इंशाअल्लाह हम सबको वक्त के इमाम की नुसरत की सआदत नसीब फरमाए। तमाम शहदा की मकामात की बुलंदी के लिए जिन्होंने आखिरी चंद सालों में जाने दिए, मैं मिस कर रहा हूँ कि मैं उस बारे में कुछ नहीं कह सका, लेकिन अल्लाह ने चाहा तो कभी किसी और मौके के ऊपर बहुत कुर्बानियाँ दी गई हैं और हक़ है कि उन शहदा की हम कुर्बानियों को कबूल करें जिन्होंने कुर्बानियाँ दी हैं। तो इन तमाम शहदा की अरवाह की बुलंदी के लिए, आपके हमारे मरहूमीन के लिए भी, اور تمام وہ لوگ جنہوں نے مکتب اہل بیت دین اسلام کی پرخلوص خدمت کی ان سب کی ارواح کی بلندی کے لیے ایک سورہ فاتحہ اور تین مرتبہ سورہ اخلاص سنائے.